أعوذ بالله السميع العليم من الشيطان الرجيم بسم الله الرحمن الرحيم اللهم صل على محمد وآل محمد وعجل فرجهم. روش تحلیل سیاسی کی ساتویں گفتگو سماعت فرما رہے ہیں. حضرت آیت اللہ العظمیٰ امام خامنئی کی کتاب ہے جس کے نکات کو ہم یہاں پیش کر رہے ہیں, اس کی ساتویں گفتگو ہے. ہماری گفتگو مقدمات میں ہو رہی ہے, اور مقدمات میں جو تیسرا نقطہ رہبر معظم نے ارشاد فرمایا کہ اپنی تاریخی اور دینی آگاہی کو زیادہ کریں, اور اس میں پانچ نکات ہیں جس میں سے ہم تیسرا نقطہ بیان کر رہے ہیں, اور وہ یہ ہے کہ اپنی تاریخ معاصر کا مطالعہ, یعنی جو آپ کے زمانے کی تاریخ ہے, یعنی ماضی قریب کی تاریخ, اس کا مطالعہ کیا جائے. وہ مطالعہ اس بات کا سبب بنے گا کہ بہت سارے واقعات جو آپ کے اطراف میں رونما ہو رہے ہیں, ہم ان پر غور و خوض کریں. مثال کے طور پر یہ تاریخ کا مطالعہ جو ہے, یہ ہماری مدد کرے گا کہ ہم اپنے حالات کے ساتھ ان حالات کو میچ کریں اور پھر ایک نتیجہ اخذ کریں. اور جیسا کہ ہم نے پچھلی گفتگو بتایا تھا کہ مطالعے کا مطلب یہ ہے کہ میری فکر جو ہے وہ حرکت میں آنی چاہیے, تحرک میں آنی چاہیے, اس میں رشد ہونا چاہیے. اگر اس میں رشد نہیں ہے, حرکت نہیں ہے, اور اس میں نمو نہیں ہے, اور اس میں ترقی نہیں ہے, تو وہ اس کا مطلب ہے کہ میں نے ٹیکسٹ کا مطالعہ کیا ہے, متن کا مطالعہ کیا ہے, میری فکر جو ہے میری فکری مطالعہ میرا نہیں ہے. لہذا بہت ساری چیزیں اگر انسان صرف آنکھ بن کر گزر جائے, یا سرسری یا لاابالی یا سطحی نگاہ سے دیکھنے سے گزر جائے سامنے سے, تو وہ مثال کے طور پر انسان ان حقائق تک نہیں پہنچ سکتا. آپ دیکھتے ہیں, آپ جا رہے ہوتے, بعض وقت ایکسیڈنٹ ہوتا ہے, ایک لائن لگی ہوتی ہے دیکھنے والوں کی, یعنی وہ ٹریفک اس لیے زیادہ جام ہوتا ہے کہ وہ دیکھنے والے اور تماشا ہی زیادہ ہوتے ہیں. اچھا جناب, اب اگر کوئی گر گیا ہے, اب لوگ ماشاء اللہ سے سب کیمرہ مین ہوتے ہیں, فوراً موبائل نکلے اور سب کی جو ہے نا وہ مووی, سب نے مووی بنانی شروع کر دی. بعض اوقات ہم بھی گزر رہے ہوتے ہیں, اچھا بھائی رش لگائے, دیکھ رہے ہیں, یوں کر رہے ہیں, اس کے بعد گزر گئے. لیکن جو دقیق آدمی ہوگا وہی سوچے گا یہ ایسا کیوں ہوا ہے, وہ اسے کوئی نتیجہ لے گا تاکہ وہ ایکسیڈنٹ نہ کرے, ایکسیڈنٹ کے شکار نہ ہو. یہ واقعات ہمارے سامنے ہوتے ہیں, لہذا ہم استفادہ کرتے ہیں ہر واقعے سے. اس لیے رہبر کہتے ہیں کہ عبرت کی نگاہ سے دیکھا جائے ہر چیز کو, ہر چیز کو عبرت کی, تاریخ کو عبرت کی نگاہ سے دیکھا جائے. اور اگر انسان ایسا کر لے تو انسان کی زندگی تبدیل ہو جائے, چینج ہو جائے. معمولی سا ایکسیڈنٹ بھی میری آنکھیں کھولنے کے لیے کافی ہے. اکثر وہ ہائی ویز پہ جا رہے ہوتے ہیں تو کوئی نہ کوئی تصویر لگی ہوتی ہے, کوئی گاڑی جو ہے ایکسیڈنٹ شدہ کھڑی ہوتی ہے, تیز رفتاری منع ہے, موبائل کا استعمال منع ہے, سیٹ بیلٹ لگائیے, فلاں کیجیے, قانون کا احترام کیجیے, یہ سب کیا ہے, یہ سب مجھے بیدار کرنے کے لیے. لیکن میں دیکھوں, اچھا سیٹ بیلٹ, ارے یار یہ تو انگریز لگاتے ہیں, ہمیں کیا ضرورت ہے. اچھا تیز رفتاری, کوئی مسئلہ مجھے تو آتی ہے. خوب, یہ اوور کانفیڈنس ہونا اور اپنے اوپر بہت سے زیادہ اعتماد کر لینا, یہی انسان کو لے ڈوبتا ہے. اچھا انسان افراد میں چلا جائے یا تفرید میں چلا جائے, دونوں صورتوں میں انسان کو نقصان ہے. تو یہ ساری چیزیں جو ہائی وے پہ لگی ہوتی ہیں ہمیں متوجہ کرنے کے لیے ہوتی ہیں. تاریخ مطالعہ, مثلا ہم آئیں اور 1857 کی جنگ آزادی کو دیکھیں کہ یہ جو جنگ ہوئی تھی مسلمانوں اور ہندوؤں کی انگریزوں کو نکالنے کے لیے, یہ کیا تھی. اور پھر اس کے بعد جو حالات و واقعات ہوئے اور مختلف تحریکیں چلی, سر سید احمد خان کی تحریک چلی ہے, اس کے 20 سال کے بعد علی گڑھ اور یہ ساری سلسلے, آیا یہ واقعاً ہماری قوم کے لیے کوئی مفید ہے. ہماری مطالعہ پاکستان میں سر سید احمد خان کو بہت بڑا چڑھا کے ہیرو پیش کیا جاتا ہے. یہ وہی مغربی غلامانہ نگاہ ہے کہ جو در حقیقت مطالعہ پاکستان یا پاکستان اسٹڈیز میں ہمارے سامنے پڑھائی جاتی ہے, کہ جس میں انسان سب کچھ جو ہے وہ ختم کر دیتا ہے. یعنی غلامانہ ذہنیت ہے, ہمارے پاس کچھ نہیں ہے, جو کچھ ہے انگریزوں کو دیا ہوا ہے. آپ کو پتہ ہے کہ مطالعہ پاکستان میں دو قسم کی نظر موجود تھی, ایک وہ خوش مقدس دقیانوسیت کی فکر تھی جو زمانے کے مولویوں کی فکر تھی, وہ صرف چپکے ہوئے تھے مدرسوں سے اور قرآن سے اور سنت رسول سے, लेकिन वो कुरान जो उनको तहर्रुक पे आमादा नहीं कर रहा है, वो कुरान जो उनको उनके हुकूक़ के हुसूल के लिए हिम्मत नहीं दिला रहा है, वो सिर्फ पढ़ते थे और रखते थे। वो सुन्नत रसूल, वो रसूल अल्लाह का कलमा पढ़ना उनको उठा नहीं रहा था। लिहाजा एक वो फ़िक्र थी, एक ही तफरीदी फ़िक्र थी, एक अफरादी फ़िक्र थी। एक तरफ हमें नज़र आते हैं, नहीं सर सैद अहमद खान आए, उन्होंने कहा कि जनाब नहीं हमें अंग्रेज़ी हासिल करनी, उन्होंने कहा अंग्रेज़ी बिल्कुल नहीं सीखो, इन्होंने कहा नहीं हम अंग्रेज़ी सिखाएंगे, थोड़ा सा जो मदरसे की कुछ किताबें भी रख देंगे, दीनी किताबें भी रख देंगे। यानी ग़ुलामाना ज़हनियत दर हकीकत अगर फ़रोग़ पाई है मुसलमानों में बरसग़ीर के, तो वो सर सैद अहमद ख़ान की तहरीक से दर हकीकत शुरू हुई है। सर सैद अहमद ख़ान सर का ख़िताब मिला है, सर का ख़िताब अगर इसका मुखफ़फ जिस चीज़ का है सर्वेंट आई रिमेन, सर का ख़िताब किसे कहा जाता है? सर यानी एस आई आर सर, सर्वेंट आई रिमेन, यानी मैं आपका खादिम और नौकर हूँ, सर्वेंट हूँ मैं आपका, मैं इसी पे कायम रहना चाहता हूँ, ये सर हैं हमारे। आज हमारे यहाँ बहुत शान से सर कहा जाता है, लेकिन अगर इसके असबाब को देखा जाए, ये सर का ख़िताब किन लोगों को दिया गया? वो जो ग़ुलामाना ज़हनियत रखते थे, जिन्होंने दर हकीकत इस्लाम के मुकम्मल ज़ाब्ता हयात होने की तरफ मुतवज्जे नहीं हुए, और उन्होंने कहा जो कुछ मग़रिब है वो लिबरल डेमोक्रेसी है, वो मग़रिब है, वो अमेरिका है, वो दर हकीकत बरतानिया जिस ज़माने में यानी अमेरिका बरतानिया का एक भूत सवार था, इतनी बड़ी रियासत व सल्तनत के सूरज नहीं डूबता था बकौल मारूफ के, इतनी बड़ी रियासत थी, वो हमारे लिए माए बाप थे, वो बाज़ लोगों के लिए बरतानी खुदा का दर्जा रखता था नाउज़ बिल्ला। लिहाजा आइए हम देखें कि आया वाकई क्या सर सैद अहमद ख़ान ने जो तहरीक चलाई वो वाकई मुसलमानों के लिए थी, या मज़ीद मुसलमानों को ग़ुलामी की तरफ ले कर आना था। लिहाजा खूब इसका मुतालिया होना चाहिए। इसी तरह हम देखें कि 1947 की जो जंग आज़ादी थी उसमें हमारा क्या मौक़िफ़ था। मज़ीद आप आ जाइए कि तारीख़ का मुताला, तारीख मासर का मुताला, यानी जो आपकी हम असर तारीख़ें हैं, जंग जहानी अव्वल व दुवम, आलमी पहली आलमी जंग, दूसरी आलमी जंग, ये वर्ल्ड वॉर जो हुई इसके क्या मकासद थे? वही लोग के जो बम बरसाने वाले हैं, वही लोग जो एटमी ताकत और इल्म के ज़रिए से कौमों को नाबूद करने वाले हैं, वही लोग दुनिया में सबसे ज़्यादा इंसानी हकूक़ और ह्यूमन राइट्स की तरफदारी और पासदारी और हमायत की बातें कर रहे होते हैं। कि इससे बढ़कर भी कोई और मजाक हो सकता है? आज आप देखें कि अगर कोई हम कहते हैं इंसानी हकूक़ अमरीका, इंसानी हकूक़ यूरोप, इंसानी हकूक़ मगरब, लेकिन जो है आप देखें कि क्या वाकई ये लोग हैं जो इराक़ पे हमला करें? आज इराक पे किसने हमला किया? उन्हीं लोगों ने जो इंसानी हकूक़ के तरफदार हैं। उन्हीं लोगों ने हमला किया अफगानिस्तान पर जो इंसानी हकूक़ के तरफदार हैं। वो आते मिल्लतों को नाबूद करते हैं, मिल्लतों को पामाल करते हैं, इस्तेहसाल करते हैं उनका, साम्राज्यत के ज़रिए से, इस्तकबारियत और इस्तेमारियत के ज़रिए से उनको नाबूद कर देते हैं। गुआंटानामो, अबू ग़ुरैब, इसी जैसे दसियों वाक़यात आपको जो मंज़रेआम पे नहीं आ सके, वो खुफिया जेलें, ये कौन लोग चलाने वाले हैं? ये वही लोग इसकी मुदीरियत मैनेजमेंट करने वाले हैं कि जो इंसानी हकूक़ के अलमदार। आज हमें आज़ादी, आज़ादी हम कहते हैं मगरबी आज़ादी, आज़ादी का मफहूम उनके यहाँ क्या है, हमारे यहाँ क्या है? ईरान और इराक़ की आप जंग देखें, ये तारीख मासिर है। अफगानिस्तान पर हमला देखें, अब खुद आप देखिए अभी यूक्रेन और रूस की जो जंग हो रही है इसके पीछे अमेरिका की क्या मफादात हैं, तवज्जो कीजिएगा। इसी तरीके से वॉल स्ट्रीट का जो तहरीक चली है अमेरिका में, उसके पीछे क्या अगराज़ व मकासद थे? ये सारी चीज़ें वो हैं जो हमें मुतवज्जे करती है। रहबर मौज़म कहते हैं कि मेरी दरख्वास्त है नौजवानों से, नौजवानों भी उन अफराद से कि यूनिवर्सिटीज़ के तालिब इल्म हैं, स्टूडेंट्स हैं, तलबा व तालिबात, उनसे भी दरख्वास्त है कि वो अपनी आगाही और इल्म में इजाफा करें, और ये जो टेढ़ी लकीर पैदा हो गई है और लोग लकीर के फ़कीर बने उस पर चले जा रहे हैं, इसको सीधा करें। ये फिक्री कजरवी जो पैदा हो गई है ये कैसे सही होगी? ये जब पढ़े लिखे अफराद यूनिवर्सिटीज़ के क्रीम अफराद जो माशरे में जा कर दर हकीकत कुछ करने वाले हैं, आइंदा की बागडोर इनके हाथ में है, ज़मामेकार मुस्तकबिल की इनके हाथ में होगी, इनको मौरिद ख़िताब करार देते हैं। कहते हैं कि मैं तमाम यूनिवर्सिटी के तालिब इल्मों को भी, तलबा तालबात को और दीनी मदारिस के, दीनी मदारिस को भी साथ रखा है, हौजा व दानिशगाह, हौजा व यूनिवर्सिटी दोनों साथ रखा है कि इनकी ज़िम्मेदारी है मौलवियों को अहमक बेवकूफ़ और दकियानूसी और चुगद नहीं होना चाहिए, वो आगाह होना चाहिए। अल आलिम बेज़मान ही लाताजवाबित, हज़रत इमाम जाफ़र सादिक़ फरमाते हैं अपने ज़माने के नशोब फराज़ से आलिम आगा वो होता है जिस पर हालात जो हमलावर नहीं होते, वो पहले से तैयार होता है, खा वो प्रोफेसर हो, यूनिवर्सिटी का लेक्चरार हो, पढ़ा लिखा तालीम याफ्ता हो, या दीनी मदरसे का फ़ारग़ तहसील हो, ये तालिब इल्म हो। फरमाते हैं कि आप अपने मुल्क की आप जो है वो तारीख़ का मुताला करें। यहाँ पर रबर ने ज़माने मशरूतियत की तरफ, जो ईरान में एक मशरूतियत का दौर गुज़रा है, उसकी तरफ इशारा किया है। और फिर उनकी रोशनी में आप देखेंगे इस वक्त हमारे मुल्क की क्या हालत है। अब आज 2023 फरवरी के आखिरी दिन हैं, आप देखेंगे पाकिस्तान किस बदतरीन बहरान से, मईशत के बहरान से गुज़र रहा है। IMF के कर्ज़े और IMF के अहकाम मुसलसल पाकिस्तान और पाकिस्तानी मईशत और सियासत और आवाम का खून नोचे चूसे चले जा रहे हैं, निचोड़ रहे हैं। और ये हमारे बरसर इख्तदार लोग मुसलसल कासा लेसी में जो है इनसे आगे बढ़े हुए हैं, यानी इनसे ज़्यादा बदतरीन हुकूमत शायद पाकिस्तान के आवाम ने कभी नहीं देखी। इम्पोर्टेड दर हकीकत इसको यूँ कहूँ कि हुकूमत बाहर से लाई गई, थोपी गई हुकूमत, एलेक्टेड हुकूमत, मुंतखब शुदा हुकूमत, इंजीनियर्ड हुकूमत जो बनाई गई वो ये हुकूमत है। और इसकी बदबख्ती ये है कि मज़ीद जो है वो पाकिस्तानी आवाम पर जो है वो महंगाई का दबाव डाला जा रहा है, लेकिन जो है इनके कानों पर, इनकी मुराआत पर, इनकी अय्याशी पर कोई चीज़ जो है ना वो मुतासर नहीं होने करने वाली है। इनकी अय्याशियाँ, इनके ख़र्चे, इनके शाहाना अफसरशाही सब वैसे ही हैं। वो ये सारी चीज़ें हैं, ये हमारी चीज़ के देखना चाहिए कि हम देख रहे हैं कि यानी एक हुकूमत जो है, यानी इतना आप सालों से हुकूमत करते आए हैं, किसी का बाप वज़ीर आज़म, किसी का नाना वज़ीर आज़म, कोई किसी की माँ वज़ीर आज़म, किसी का कोई चाचा वज़ीर आज़म, यानी ये मोरिसी सियासत ने कहाँ ला के खड़ा कर दिया। यानी मोरिसी सियासत ने क्या किया कि इस्तेदाद और सलाहियतों का कत्ल कर दिया, स्किल को नाबूद कर दिया। यानी वो जो ज़िया दौर की बाकियात से जंग करता रहा, ज़िया के आमरीत के दौर में जंग करता रहा, जिसके पास तजर्बा है, इल्म है, मैं किसी पार्टी की बात नहीं कर रहा, जनरल बात कर रहा हूँ, वो कोहना मश्क सियासतदान अफराद, तजर्बे वाले, इल्म वाले, वो 20 साल 30 साल के एक यूँ कहूँ कि ना तजर्बाकार सियासतदान के सामने खड़े होते हैं, हाथ बांध के खड़े होते हैं। वो 20 साल 30 साल का नौजवान जो है, या लड़का हो या लड़की हो, मर्द या औरत हो, फ़र्क नहीं करता, वो मोरिसी सियासत, वो बेटा होगा किसी का, नवासा हो किसी का, पोता होगा किसी की, बेटी होगी किसी की, माँ होगी, ये मोरिसी, या इन्हें हम कब जागेंगे? खूब अपनी अपने मुल्क की तारीख को देखें, जंग आज़ादी को देखें, 1857 की जंग को देखें, पाकिस्तान के इस्तकलाल को और 14 अगस्त को देखें, आलमी जंगों को देखें, उसके बाद ईरान का इस्लामी इनकलाब आया, वो हालात वाक़ियात देखें, उसके बाद जो है आप आइए 8 साल जंग है वो देखें, फिर ईरान और इराक़ और अफ़ग़ानिस्तान पर हमला देखें, लीबिया का हशर क्या हुआ, मिस्र का हशर क्या हुआ, तुनिस का हशर क्या हुआ, ये इस्लामी जो लहर आई है पूरी दुनिया में, वॉल स्ट्रीट की तहरीक देखें आप, फिर यूक्रेन की जंग देखें, और इसी तरीके से दूसरे वाक़ियात, बोस्निया की जंग देखें 90s में आप, ये सब क्या है, ये हमें मुतवज्जे कर रहा है अज़ीज़ाने गिरामी। ये वो नुकात हैं कि जो दर हकीक़त रहबर मौज़ूम इरशाद फरमा रहे हैं, और ज़ाहिर सी बात है कि वक्त नहीं होता रहबर के पास इतनी डिटेल में जाएँ, वो क्लीदी नुकात को बयान करेंगे, हमारा फ़र्ज़ बनता है कि हम उसको खोलें। लिहाजा कहते हैं कि मैं यूनिवर्सिटीज़ के तलबा तलबात से और दीनी मदारिस के तलबा तलबात से गुजारिश करूँगा कि वो दकीक़ मुताला करें, क्योंकि आप ही लोग कल जो है वो اعلیٰ تعلیم یافتہ ہو کر اس ملک اور معاشرے کے ہینڈل کو اپنے ہاتھ میں لینے والے ہیں، لہذا آپ کی ذمہ داری بہت سخت ہے۔ پھر انہوں نے کہا کہ یہاں پہ مثال دی ہے کہ کس طرح شاہی حکومت نے اس ملک پر پنجے گاڑے ہوئے تھے اور وہ جو چاہے کر رہے تھے۔ آپ مطالعہ کریں گے، اس اسلامی انقلاب نے نہ صرف ایران کو شہنشاہیت سے بچایا، آمریت سے بچایا، ڈکٹیٹرشپ سے بچایا، استعماریت اور سامراجیت سے بچایا، بلکہ پوری دنیا میں یہ انقلاب ایک نئے سیاسی مکتب کو روشناس کرانے کا سبب بنا۔ وہ ایسٹ اور ویسٹ کا جو پول تھا امریکہ اور روس کا، وہ ٹوٹا، اور پھر امریکہ تن تھن نیو ورلڈ آرڈر اور گلوبل ولیج اور اسی طرح نعروں کے ذریعے سے سامنے آیا، اور پھر جو ہے اب خود امریکہ جو تنہ سے تنہا ہوتا جا رہا ہے، اکیلے سے اکیلا ہوتا جا رہا ہے، اس کی شان و شوکت جو ہے وہ اصل بے بنیاد ہوتی جا رہی، جھڑتی چلی جا رہی ہے۔ امریکہ بوڑھے سے بوڑھا ہو رہا ہے، وہ اپنی بقا کی جنگ لڑ رہا ہے، جہاں جا رہا ہے وہاں پتھر کا رہا ہے، وہاں مرد آباد امریکہ کا نعرہ ہے، وہاں ڈاؤن ہوتی ہوا ہے، وہاں مرد برگ امریکہ کا ہے۔ لوگ بیدار ہو رہے ہیں۔ وال اسٹریٹ کیا ہے؟ وال اسٹریٹ یعنی لوگ کہہ رہے ہیں کہ بھائی ہم بیدار ہیں، ہم 99 ہیں، تم 1% ہو، تم 1% طبقہ، اشرافی طبقہ جو بڑی طاقتوں پر مشتمل ہے، جس میں امریکہ اور اسرائیل اور دوسرے ممالک ہیں، یہ 1% طبقہ 99 پہ ہیں، ہم تمہارے مخالف ہیں۔ لوگ بیدار ہو، امریکہ کے لوگ بیدار ہو رہے ہیں۔ پہلے تو انہوں نے سینسر کیا، جتنے ان کے میڈیا تھے سب پر انہوں نے پابندی لگائی، ایک ٹی وی کو اجازت دی تھی صرف، لیکن جب دیکھا کہ پوری دنیا میں مظاہرے پھیلے، پوری امریکہ مظاہرے پھیلے، آپ نے دیکھا کہ کیا اشر کیا، واشنگٹن کا اشر کیا ہوا، نیو یارک کا اشر کیا ہوا، دوسرے شہروں کا اشر کیا ہوا، دوسرے اسٹیٹس میں کیا ہو رہا تھا، مجبور ہوئے، لوگ نکلے۔ یعنی وہ جن کو بیوقوف بنایا جاتا رہا، جن کو دھوکہ دیا جاتا رہا، جن کو فریب دیا جاتا رہا، وہی لوگ نکلے۔ تو یہ وہ چیزیں ہیں کہ جو سامنے آنی چاہیے۔ یہ وہ انالائز تاریخ معاصر کا عزیز نگرامی، اور یہ رہبر معظم کی نگاہ ہے آپ کی طرف۔ یعنی آپ جو منتظر ہونے کا دعویٰ کرتے ہیں، آپ جو مصلح امام، جو اصلاح کرنے والا، اس کا دعویٰ کرتے ہیں کہ ہم اس کے ماننے والے ہیں، تو آپ کو بھی تو اپنی عقل کو استعمال کرنا چاہیے۔ لہذا کہتے ہیں کہ آپ کی آگاہی، آپ کا علم اپڈیٹ ہونا چاہیے، اوپر جانی چاہیے، ترقی کرنی چاہیے، روشن بین ہونا چاہیے، بصیرت کا مالک ہونا چاہیے، ویژن رکھنے والا ہونا چاہیے، افق روشن ہونا چاہیے، آپ کیا ہیں، کیوں ہیں، کیا کر رہے ہیں، یہ ساری چیزیں، آپ کا ملک جو ہے وہ کن حالات میں ہے، آپ کا خطہ کن حالات میں ہے۔ ہم یہ دیکھیں کہ آیا واقعاً کیا ہمیشہ ہم اپنے ہمسایوں سے لڑ کے جئیں گے؟ نہیں، لیکن ہمارے پاس ایسی پالیسی ہونی چاہیے کہ ہم اپنے ہمیشہ لڑکے انسان نہیں رہ سکتا۔ ٹھیک ہے، ایک وقت تھا ہمارے درمیان جنگ ہوئی، ہمارے ہندوستان کے درمیان، کیا واقعاً جو جنگ تھوپی گئی تھی سوویت یونین کی طرف سے افغانستان پر، اور اس کے پیچھے امریکہ تھا، سوویت یونین سے لڑنے کے لیے جہاد افغانستان، ہم نے اس کے خسارہ دیا، نقصان دیا، اس کے نتائج طالبان اور القاعدہ اور لشکر جنگ بھی اور سپاہ صحابہ اور نہ جانے ایسے متشدد اور متعصب گروہوں کی شکل میں سامنے آئے، خودکار اور بمباروں کی شکل میں سامنے آئے، جس کا خمیازہ 70,000 سے زیادہ پاکستانیوں کا قتل عام، بچوں کا، اسکولوں کا، اسپتالوں کا، بازاروں کا، مندروں کا، مسجدوں کا، امام بارگاہوں کا، جلوسوں کا، شادیوں کا، ہر جگہ ہم نے خمیازہ دیا۔ کیا واقعی کی جنگ ہمارے نفع میں تھی، فائدے میں تھی؟ اس کو دیکھنا چاہیے۔ جنگ افغانستان ایک پلانٹڈ جنگ تھی، جس کا خمیازہ آج ہم دیکھ رہے ہیں، بھگت رہے ہیں۔ لہذا یہ ساری چیزیں ہمیں متوجہ کرتی ہیں کہ ہم یہ دیکھیں کہ جو کچھ بھی ہو رہا ہے اس کے پیچھے کیا ہے۔ ہم اپنے ہمسایوں سے لڑ کے نہیں رہ سکتے۔ ٹھیک ہے، ہمارے دن میں دو جنگیں، 65 کی جنگ، 71 کی جنگ، کیا ہم بھی لڑیں؟ ہاں، یہاں پہ ایک اصول ہونا چاہیے خارجہ سیاست کا، ہم اپنے ہمسایوں سے اچھے رکھیں گے، اگر آپ نے تجاوز کیا، آپ نے حملہ کیا، ہم اس کا منہ توڑ جواب دیں گے۔ جیسے کہ مثلا ایران کہتا ہے، جس طرح کہ آزاد ملک آزاد قومیں کہہ رہی ہوتی ہیں، لیکن ہاں اپنے آپ کو مرغوب نہ کریں۔ آج دیکھیں، ٹھیک ہے، اگر ہم کہیں کہ جناب ہم دوستی کا ہاتھ بڑھاتے ہیں، یہ ہم دوستی کا ہاتھ بڑھا کے کیا کرتے ہیں، ہم لیٹ جاتے ہیں کہ آؤ ہمارے اوپر سے گزر جاؤ۔ ہم ثقافتی طور پر اتنے مروب ہو جاتے ہیں دشمن سے، ہالی ووڈ سے، بالی ووڈ سے، کہ ہمارے ڈراموں کے انداز، ہمارے ڈرامے میں جو کاپی کی جا رہی ہوتی ہے، ہالی ووڈ بالی ووڈ کی ہو رہی ہوتی ہے۔ اس کا مطلب ہے کہ یعنی ہمارے بیلنس نہیں، متوازن ہماری در حقیقت یوں کہوں کہ सियासत नहीं है। हम दोस्ती का हाथ बढ़ाते तो कहते हैं जनाब हम बस लेट गए, आप हमें गुजर जाएं, अपने झंडे गाड़ दें। नहीं, ये नहीं होना चाहिए। सकाफती लिहाज से, कल्चर के लिहाज से, फरहंग के लिहाज से, अकदार के लिहाज से, वैल्यूज़ के लिहाज से एक कौम होना चाहिए। हमारी अपनी अकदार हैं, समाजी रवायात और रीत है हमारे पास, हमारे पास दीनी सकाफत है, हमारे पास हमारे मंतिकी की और हमारे खित्ते की सकाफत है, उसमें अच्छी नुकात हैं, उन्हें जज्ब करना चाहिए मज़ीद अच्छे नुकात को। तो आप देखेंगे 65 और 71 की जंग के क्या हालात थे, ढाका का सकूत, खूब ये वो चीज़ें जो मामूलन हमारे यहाँ पेश नहीं की जाती, हमें एनालाइज करना चाहिए, इस पर गुफ्तगू होनी चाहिए हमारे यहाँ महाफिल में, मजालिस में, दीनी हलकों में, स्टडी सर्कल में, कि आया वाकया ये सारी चीज़ें हमारे लिए राहगोशा हैं या नहीं। रहबर कहते हैं कि देखें कि आपके मुल्क के क्या मसाइल हैं। आज आप देखें कि पाकिस्तान में इतनी महंगाई हो गई, लोग क्यों नहीं उठ रहे हैं, क्यों उतना इनको बेबस और लाचार और मजबूर कर दिया गया है कि वो सिर्फ ओटी और रोटी में फंसे हुए हैं। सुबह जाता है तो शाम की फिक्र होती है, शाम में जाता है तो सुबह की फिक्र होती है, उसको कहीं का नहीं छोड़ा है। लिहाजा रहबर कहते हैं कि इसके लिए ज़रूरी है किताब खानी, स्टडी, बुक स्टडी की आदत डाली, और रहबर मौज़म बग़ैर स्टडी किए नहीं सोते, अपने मुताले को बढ़ाएँ, अपने यूनिवर्सिटीज़ के सर्किल में स्टडी सर्किल जो हो रहे होते हैं, जो मुबाहसा होता है स्टडीज़ स्टडी सर्किल, उसमें सही मानों में, हकीकी मानों में, सही जहत में जो है ना वो एनालाइज किया जाए, पढ़ा जाए, डिस्कस किया जाए। हमारे एक अच्छी नौजवानों में एक अच्छी चीज़ है स्टडी सर्किल, लेकिन वो स्टडी सर्किल नाम का होता है, हकीकी मानों में होना चाहिए, ताकि वो जितने हैं वो आके ख़ुद अपने व्यूज़ को बयान करें। उसी तरह खुदसाज़ी, जिसको कहते हैं दुरून साजी, यानी अपने नफ्स को गुनाहों से बचाना, अपने दिल और रूह की दुनिया को आबाद करना, ये वो चीज़ें हैं कि जिसकी हमेशा रहबर ताकीद करते हैं। अल्लाह ताला से दुआ है कि वो हमें हकीक माना में तारीख़ व इबरत की निगाह से देखकर उससे इस्तेखराज उसूल करते हुए अपनी ज़िंदगी को और अपने मुस्तकबिल को, अपने दीन और दुनिया और आखरत को रोशन व आबाद करने की तौफीक अता फ़रमाए। वस्सलामु अलैकुम व रहमतुल्लाहि व बरकातुहू।